नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमेल सिन्हा। आज मिति 2082 साल असोज 2 गते बिहिबार आश्विन कृष्ण पछि द्वादशी तिथि, तदनुसार सेप्टेम्बर 18 सन् 2025, नेपाल सम्मत 1145। देशभरका 23 वटा अदालतमा क्षति पुगेको छ। मिसिल खड़ा गर्ने कार्ययोजना अहिले पछिल्लो समय बनाइँदैछ। त्यसै गरी हिजो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सरकारका नवनियुक्त मन्त्रीहरूले संयुक्त अवलोकन गर्नुभएको छ। नागरिक समाजका अगुवाहरूले जेनजीको चाहना पूरा गर्ने गरी अगाडि बढ़न सरकारलाई सुझाव दिनुभएको छ। त्यसै गरी सरकार गठन भएको केही दिनमै केही सकारात्मक कार्यको शुरूआत पनि भएका छन्। त्यस्तै अध्यादेशबाट अहिले देखिएका जटिलता फुकाउनेको प्रयास पनि भइरहेका विषयहरू रहेका छन्। जेनजी प्रदर्शनका क्रममा विभिन्न ठाउँमा भएको आगलागी क्षति लगायतको कार्यहरूको पुनस्थापनाका लागि स्थानीय समुदायहरू अहिले जुटिरहेका पनि छन्। त्यस्तै अर्थतन्त्रको सवालमा विदेशी मुद्राको संचिति बढ़दै गएको छ। त्यस्तै जेनजीका अगुवाले लोकतन्त्र विरूद्ध सम्झौता गरेनौ भन्ने भनाईलाई पनि आज पत्र पत्रिकाले प्राथमिकता दिएका छन्। यी र यस्तै खबरहरूलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। कार्यक्रम अखबारको शुरूआतमा गोर्खापत्र दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौ। मिसिल खड़ा गर्ने कार्ययोजना बन्दै जेनजी आन्दोलनका क्रममा भदौ 24 गतेको आगजनी र तोड़फोड़मा सर्वोच्च अदालत सहित देशभरका 23 अदालतमा क्षति पुग्यो। भौतिक पूर्वाधार सवारी साधन मात्र होइन, मुद्दाका मिसिलमा पनि क्षति पुगेको छ। सर्वोच्च अदालतका मात्र 80% मिसिल जलेको प्रारम्भिक अनुमान गरिएको छ। पूर्वाधार अभावका बीच डढेका मिसिल खड़ा गर्ने र अदालतलाई नियमित काममा फर्काउने मुख्य चुनौती न्यायपालिकालाई परेको छ। तर विगतका केही अनुभव र अभ्यासमा आधारित भएर पुनः मिसिल खड़ा गरी अदालतलाई नियमित काममा फर्काउने कार्ययोजना भने धमाधम भइरहेको छ। सर्वोच्च सहित क्षति पुगेका उच्च जिल्ला अदालतहरूले मुद्दाका पक्ष सरकारी वकिल कार्यालय प्रहरी तथा कानून व्यवसायीसँग समेत मिसिलका लागि आह्वानको तयारी गरेका छन्। त्योभन्दा अघि कुन निकायबाट मिसिल माग्ने, प्रमाणित कसरी गर्ने र आधिकारिकता कसरी बनाउने भन्नेमा सर्वोच्चको पूर्ण बैठकमा छलफल भइरहेको छ। मिसिल खड़ाका लागि नयाँ निर्देशिका बनाएर अघि बढ़ने तयारी सर्वोच्च अदालतको रहेको छ। खबर आजको गोर्खापत्र दैनिकको अग्र पृष्ठमा रहेको छ। साथै यसै पृष्ठमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुरानै स्वरूपमा निर्माण गरिने खबर पनि रहेको छ। जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा भदौ 24 गते आगजनी र तोड़फोड़बाट ध्वस्त नयाँ बानेश्वर स्थित संघीय संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको बुधबार 3 जना मन्त्रीले स्थलगत निरीक्षण गर्नुभएको छ। अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओम प्रकाश अर्यालले सो भवन निरीक्षण गर्नुभएको हो। निरीक्षण गर्दै अर्थमन्त्री खनालले प्रदर्शनकारीको आगजनीबाट क्षतिग्रस्त भवन पुरानै स्वरूपमा निर्माण गरिने बताउनुभयो। गोर्खापत्र दैनिकमा खबर प्रकाशित छ। जेनजी आन्दोलन नागरिकका चाहना पूरा गर्ने अवसर, राष्ट्रमा आउने कुनै पनि संकटले नवीन र सुन्दर भविष्यको मार्गचित्र कोर्न सक्छ। तर यसका लागि नेतृत्व, रूपान्तरणकारी सोच र जनविश्वासका आधारमा अगाडि बढ़नु पर्दछ। नेपाल अहिले समग्र रूपान्तरणको नवीन घड़ीमा आइपुगेको छ। राजनीति शास्त्री, विकास तथा योजना क्षेत्रका विज्ञ, प्रशासक एवं विश्लेषकहरूले जेनजी आन्दोलनले ल्याएको परिवर्तनलाई देश बनाउने, भ्रष्टाचार अन्त्य गर्ने र जनचाहना पूरा गर्ने अवसरमा बदल्नुपर्ने बताउनु भएको छ। पूर्व राजदूत प्राध्यापक डाक्टर लोकराज बराल, त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्रका पूर्व विभागीय प्रमुख प्राडा मीन वैद्य मल्ल, सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डाक्टर सूर्यराज आचार्य, अन्तर्राष्ट्रिय कानूनका ज्ञाता गान्धी पण्डित र पूर्व सचिव किशोर थापाले नागरिकको चाहना बमोजिम शासकीय र राज्य प्रणालीमा सुधार गर्ने अवसर देशले पाएको बताउनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सुधारको हस्तक्षेप बढ़ाउँदै कार्की सरकार कान्तिपुर दैनिकको अग्रपृष्ठमा समाचार प्रकाशित रहेको छ। यो समाचारबाट सुधारका लागि सरकारले थालेका पहलहरूलाई बुदागत रूपमा उल्लेख गरिएको छ, जसलाई हामी कार्यक्रम अखबारमा समावेश गर्दैछौ। जेएनजी आन्दोलनबारे छानबिन गर्न उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरिने, त्यसै गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि उच्च स्तरीय छानबिन आयोग गठन हुने, टुक्रे तथा पूर्व तयारी नभएका आयोजनालाई बजेट कटौती गरिने, चुनाव खर्च जुटाउन अर्थ मन्त्रालयमा तहत कार्यदल गठन गरिने, डेडिकेटेड फिडर र ट्रंक लाइनको बकेउता महसुल रकम उठाउने, तातोपानी नाका खुलाउन काम थाल्ने र अन्य नाका पनि सुचारू गराउने, चालू ठूला आयोजना निर्माणलाई तीव्रता दिने, विस्थापित प्रहरी चौकी पुनस्थापना गर्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष बनाउने, हाम्रा सार्वजनिक संरचना हामी आफै बनाउँछौ अभियान चलाउने लगायतका विषयहरू रहेका छन्। सुधारको हस्तक्षेप बढ़ाउँदै कार्की सरकार कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर आज प्रकाशित छ। निर्वाचनको व्यवस्थापकीय प्रशासनिक र कानूनी तयारीमा जुट्यो आयोग। अध्यादेशबाट जटिलता फुकाउने तयारी। 21 फागुनको निर्वाचन कार्यतालिका बनाउँदै आयोग। निर्वाचनका लागि गर्नुपर्ने कामहरू समेत समाचारमा उल्लेख गरिएको छ। सरकारले आयोगलाई आवश्यक स्रोत साधन उपलब्ध गराउने, मतदाता नामावलीमा नाम थप्न मिल्ने गरी ऐनमा व्यवस्था गर्ने, क्षतिग्रस्त आयोगका 7 कार्यालयहरू पुनः संचालनमा ल्याउने, शान्ति सुरक्षा दिने सुरक्षा निकाय पुनः स्थापित गराउने, विदेश स्थित नेपालीको मतदान अधिकार सुरक्षित गर्ने, नयाँ पुस्ता र पुराना दल सबैलाई समान अवसर सुनिश्चित गर्ने, स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ भनेर सबैलाई आश्वस्त पार्ने, आयोगले जसरी पनि प्रमुख दलहरूको सहभागितामै चुनाव गराउने विषयलाई प्रमुख कामका रूपमा समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी समाचारभित्र निर्वाचन आयोगले आगामी 21 फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि व्यवस्थापकीय प्रशासनिक र कानूनी तयारी अघि बढ़ाएको छ। आयोगले निर्वाचन तयारीकै सिलसिलामा गृहमन्त्री ओम प्रकाश अर्यालसँग मंगलबार सलफल गरेको छ। जेएनजी आन्दोलनपछि उत्पन्न परिवेशमा मध्यावधि निर्वाचन हुन लागेकाले आयोगका नियमित काम अहिलेका कैयौं समस्या हल गर्दैन, त्यसका लागि कानूनको आवश्यकता पर्दछ। समाचारमा सम्बन्धित व्यक्तिहरूको भनाईलाई समेत उल्लेख गरिएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालको भनाई समाचारमा उद्धृत गरिएको छ भने त्यसै गरी निर्वाचन आयोगका कार्यवाहक प्रमुखको भनाईलाई प्रमुख निर्वाचन आयुक्तको भनाईलाई पनि समाचारमा उल्लेख गरिएको छ, जसमा रामप्रसाद भण्डारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त हुनुहुन्छ। निर्वाचन घोषणासँगै हामीले सम्पूर्ण तयारी थालेका छौं। निर्वाचनका लागि आवश्यक तथ्याङ्क लिने, स्रोत साधन र सामग्रीको प्रबन्धदेखि लिएर जनशक्ति व्यवस्थापनसम्मका काम अघि बढ़ेका छन्। अध्यादेशबाट कानून संशोधन गरेर विद्यमान जटिलता हटाइन्छ, गृहमन्त्री ओम प्रकाश अर्यालको भनाई रहेको छ। दलहरूको सहभागी तामै चुनाव हुन्छ, नयाँ पुस्ता र पुराना सबैलाई ताजा जनादेशका लागि समान अवसर सुनिश्चित गराउँछौ, स्वतन्त्र र निष्पक्ष चुनाव गराउने सरकारको मूल दायित्व हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। मन्त्री प्रदेश प्रमुख र मुख्यमन्त्रीका क्वार्टर छेद विच्छेद आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। जेएनजी आन्दोलनका क्रममा आगलागी भएको ललितपुरको भैंसेपाटी स्थित मन्त्री क्वार्टरको गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका ऊर्जा मन्त्री कुलमान घिसिङले निरीक्षण गर्नुभएको छ। मन्त्री क्वार्टरका 28 मध्ये 27 भवन जलेर नष्ट भएका छन्। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार 96 रोपनी 10 आना क्षेत्रफलमा राज्य मन्त्री सहित 24 मन्त्रीलाई क्वार्टर बनाइएको थियो। मन्त्री प्रदेश प्रमुख र मुख्यमन्त्रीका क्वार्टर क्षेत्र आजको नयाँ पत्रिका दैनिकमा खबर भएको छ। पुनस्थापनामा जुड्दै हातहरू कान्तिपुर दैनिकको भित्रपृष्ठमा खबर रहेको छ। 24 भदौमा देशभर प्रदर्शनमा क्षति पुगेका सरकारी कार्यालयहरू तंग्रिने प्रयासमा रहेका छन्। तोडफोड र आगजनीबाट क्षति भएका केही ठाउँका कार्यालय स्थानीयको सक्रियतामा पुनः सञ्चालनमा ल्याइएको छ। कतै बनेका संरचनाबाट अत्यावश्यक काम गर्न थालिएको छ। विभिन्न ठाउँको विषयलाई समाचारमा उल्लेख गरिएको छ, जसमा पोखरामा तोडफोड भएका 20 कार्यालयहरू अहिले पुनर्निर्माणको चरणमा रहेको कुरालाई समाचारमा उल्लेख गरिएको छ, जसमा स्थानीयको भूमिका निकै महत्वपूर्ण र सराहनीय रहेको विषयलाई खबरका रूपमा उल्लेख गरिएको छ। चितवनमा पनि सोही प्रसंगलाई उल्लेख गरिएको छ। स्थानीय व्यक्तिहरूको सक्रियतामा त्यहाँ रहेका वडा भवन, प्रहरी चौकी लगायतको निर्माणको कुरालाई समाचारमा उल्लेख गरिएको छ। त्यसै गरी देशका अन्य विभिन्न जिल्लामा पनि स्थानीय व्यक्तिहरूको सक्रियतामा प्रहरी चौकी, वडा कार्यालय लगायत सरकारी कार्यालयहरूको पुनर्निर्माण, सरसफाई लगायतका विषयहरूलाई समाचारमा उल्लेख गरिएको छ। खबर आजको कान्तिपुर दैनिकमा रहेको छ। विदेशी मुद्रा संचिति 28 खर्ब नागो, यो हालसम्मकै उच्च संचिति पनि रहेको छ। अर्थतन्त्रका बाह्य क्षेत्र निरन्तर सबल बन्दै जाँदा सरकार ढुक्क भएर पूर्वाधार निर्माण, पुनर्निर्माण तथा विकास खर्च गर्न सक्ने अवस्थामा पुगेको छ। सरकारले खर्च बढ़ाउँदा आयात बढ़ने र आयातका लागि मुलुकमा पर्याप्त विदेशी मुद्रा संचिति रहेकाले अहिले धेरैभन्दा धेरै खर्च गर्नुपर्ने जानकारहरू बताउँछन्। विदेशी मुद्रा संचिति 28 खर्ब नाग्यो, आजको कान्तिपुर दैनिकमा खबर रहेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। जेएनजी आन्दोलन, लुम्बिनी प्रदेशमा भयो यस्तो क्षति, आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर प्रकाशित गरेको छ। लुम्बिनी प्रदेश सरकारले भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनबाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छ। प्रदेश सरकारले विभिन्न मन्त्रालय मार्फत रहेका कार्यालयहरूको क्षतिको विवरण सार्वजनिक गरेको हो। आन्दोलनमा भएको तोडफोड र आगजनीबाट लुम्बिनी प्रदेश सरकार मातहत रहेका विभिन्न कार्यालय, निर्देशनालय, सम्पर्क कार्यालय, सवारी साधनमा क्षति पुगेको प्रदेश सरकारका निमित्त प्रमुख सचिव लीलाधर सुवेदीले जानकारी दिनुभयो। जेएनजी आन्दोलन, लुम्बिनी प्रदेशमा भयो यस्तो क्षति, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। आन्दोलनबाट भएको क्षतिको करिब 23 अर्बको दायित्व नेपाल रीले बेहोर्नुपर्ने, आजको नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा खबर रहेको छ। 23 र 24 भदौको जेएनजी प्रदर्शनमा भएको क्षतिको बीमा दावी सम्बन्धी अधिकांश दायित्व सरकारी स्वामित्वको नेपाल री इन्सुरेन्स कम्पनी एक्लैले बेहोर्नुपर्ने भएको छ। विगतमा हुलदंगा सम्बन्धी जोखिमको पुनर्बीमा व्यवसाय बाँडफाँट नगरिएकाले अहिले यसको अधिकांश दायित्व वस्तुको भार नेपाल रीलाई नै पर्ने भएको हो। निजी क्षेत्रबाट स्थापना भएको हिमालय री इन्सुरेन्सले भने यसको दायित्व बिहोर्नु नपर्ने देखिएको छ। अर्थ मन्त्रालय र नेपाल बीमा प्राधिकरणले नीतिगत रूपमै नेपाल रीको जोखिम बाँडफाँड नगरिदिएकाले अहिले त्यसको भार एउटा कम्पनीलाई मात्र परेको हो। फलस्वरूप हिल्टन होटल, भाट भटेनी, सुपर मार्केट जस्ता ठूला व्यावसायिक प्रतिष्ठानबाट आउने अरबौंको बीमा दावीबाट हिमालयन रिइन्सुरेन्स चोखिने भएको छ। आन्दोलनबाट भएको क्षतिको करिब 23 अर्बको दायित्व नेपाल रीले बिहोर्नु पर्ने आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। संविधान निर्माणको एक दशक, लुम्बिनीमा शहरीकरणसँगै बढ़्यो जनघनत्व, आजको नागरिक दैनिकमा खबर रहेको छ। एक दशक अघिसम्म लुम्बिनी प्रदेशका मुख्य शहर नेपालगंज र बुटवलका केही ठाउँमा मात्र बसोबास सीमित रहेको थियो। शहर छेउछाउका खेतीयोग्य जमीन प्रशस्त रहेका थिए। लामो समयपछि मुलुकमा 2072 सालमा संविधान जारी भयो। त्यसपछि भने नागरिकमा मुलुक समृद्ध बन्ने आश जागेर आयो। कतिपय सर्वसाधारण नागरिक शहर केन्द्रित हुन थाले। उनीहरू शहरमा स्थायी रूपमा बस्ने क्रम चल्यो। साबिक मध्य तथा सुदूरपश्चिम क्षेत्रका विशेष गरी पहाड़ी तथा हिमाली जिल्लाबाट नेपालगंजमा बसाईसराई गर्न थाले। लुम्बिनी प्रदेशकै अर्को ठूलो शहर बुटवलमा पनि पहाड़ी जिल्लाबाट बसाई सरेर आउने क्रम बढ़्यो। विगत एक दशकमा यी दुई प्रमुख शहर शहरीकरणतर्फ उन्मुख भएका छन्। संविधान निर्माणको एक दशक, लुम्बिनीमा शहरीकरणसँगै बढ़्यो जनघनत्व, आजको नागरिक दैनिकमा खबर रहेको छ। संचालनमा नआउँदै कुरूप बन्यो सभागृह। करोड़ौं खर्चेर बनाइएको आकर्षक धनगढ़ी सभागृह संचालनमा नआउँदै कुरूप बनेको छ। जेएनजी समूहको आन्दोलनका क्रममा 24 भदौमा तोड़फोड़पछि धनगढ़ी उपमहानगरपालिका 8 रहेको धनगढ़ी सभागृह कुरूप बनेको हो। 3 वर्ष अगाडि नै निर्माण भएको यो सभागृह हालसम्म संचालनमा आएको थिएन। खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। जेएनजी प्रदर्शनले घट्यो राजस्व, आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। भदौ 23 गतेदेखि शुरू भएको जेएनजी प्रदर्शनका कारण सरकारको राजस्व संकलनमा असर परेको छ। कर दाखिला गर्ने मुख्य समयमै प्रदर्शन चर्किएपछि भदौमा राजस्व संकलन घटेको हो। सामान्यतया अघिल्लो महिनाको कर अर्को महिनाको 25 गते भित्र दाखिल गर्नुपर्छ। त्यही समय भएको प्रदर्शनका कारण कर तथा अनुसार कार्यालय बन्द हुँदा राजस्व संकलन प्रभावित भएको हो। जेएनजी प्रदर्शनले घट्यो राजस्व, आजको गोर्खापत्र दैनिकको अर्थ पृष्ठमा यो समाचार प्रकाशित छ। वित्तीय प्रणाली सुरक्षित, गवर्नर पौडेल, आजको गोर्खापत्र दैनिकको समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेलले भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा समग्र वित्तीय प्रणालीमा कुनै असर नपरेको जानकारी गराउनु भएको छ। केही बैंकका शाखा काउन्टर र एटीएममा क्षति भए पनि प्राविधिक प्रणाली सुरक्षित रहेको उहाँले बताउनुभयो। आजको गोर्खापत्र दैनिकमा यो समाचार प्रकाशित छ। बजार ओगट्यो भारतीय केराले बारीमा सर्दै नेपाली केरा, आजको अन्नपूर्ण पोस्ट दैनिकको अग्र पृष्ठमा खबर रहेको छ। भारतीय केरा निर्वाध रूपमा बजारमा आउन थालेपछि नेपाली किसानले उत्पादन गरेका अरबौं रूपियाँका केरा बारीमै सड्न थालेका छन्। नेपालसँग सीमा जोड़िएका विभिन्न भन्सार प्लान्ट क्वारेन्टाइनमा चेक जाँच बिना नै भारतीय केरा नेपाली बजारमा भित्रन थालेका छन्। साउनदेखि मक्सिरको समयमा नेपाली किसानले उत्पादन गरेका केरा बजारमा आउने गर्दछन्। तर सरकारले भारतीय केरामा लगाउँदै आएको कर घटाउनु, प्लान्ट क्वारेन्टाइनमा चेक जाँच बिना नै केरा आयात हुनुले नेपाली केरा बारीमै सड्ने अवस्था आएको केरा उत्पादक किसानहरूले बताएका छन्। बजार ओगट्यो भारतीय केराले बारीमा सर्दै नेपाली केरा आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।